الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا محمد وعلى آله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم المحترم عزیز بھائیو آج انشاءاللہ تعالی 15ویں پارے کے اہم مضامین کا جائزہ لیں گے پندرہویں پارے کے اندر دو صورتیں ایک پوری صورت ہے سورہ بنی اسرائیل ہے جو 15ویں پارہ جہاں سے شروع ہوتا ہے اور پھر بیشتر حصہ سورہ کہف کا بھی اس کے اندر ہے تو انشاءاللہ تعالی آج ان دو صورتوں کے مضامین کا جائزہ لیں گے سورہ بنی اسرائیل اس کا دوسرا نام سورہ اسراء بھی ہے اور اسراء اس کا نام اس وجہ سے ہے کہ اس میں اسراء والمعراج یہ دو جو نبی اکرم صلی اللہ علیہ وسلم کو جو سفر درپیش ہوئی ہے ان کا ذکر ہے اس کے اندر شروع کے اندر ہی بتایا گیا ہے کہ اللہ تعالیٰ اپنے بندے کو لے گیا جو ہے وہ اس آسمانوں کی سیر کرائی اور بیت المقدس کی بھی دور کی جو مسجد تھی مسجد اقصی وہاں کا جو ہے وہاں اللہ تعالیٰ وہاں اپنی قدرت سے کاملہ سے وہاں پہ نبی اکرم صلی اللہ علیہ وسلم کو لے گیا اسراء کا مطلب ہوتا ہے رات کا سفر اور معراج جو ہے وہ اونچائی کا سفر جو اونچا جانا تو رات کا سفر جو ہے پہلے نبی اکرم صلی اللہ علیہ وسلم کو مکہ سے بیت المقدس یروشلم لے جایا گیا اور اس کے بعد پھر وہاں سے اللہ تعالیٰ آپ کو جو ہے آسمانوں میں جو ہے آسمانوں کی سیر کرائے آسمانوں میں لے گیا اس کا ذکر ہے وہاں پہ تو اس حوالے سے اس کا نام جو ہے دونوں نام اس کے آتے ہیں سورہ بنی اسرائیل بھی آتا ہے اگرچہ اس میں بنی اسرائیل کا تذکرہ جو ہے موجود ہے نسبتا تفصیل سے موجود ہے لیکن ظاہر یہ سورت کا موضوع نہیں ہے سورت کا جو ہے ایک یہ بھی سمبولک نام ہے لیکن نسبتا تفصیل سے سورہ بنی اسرائیل کا ذکر اس میں موجود ہے اور اسراء سورہ اسراء بھی جو ہے آپ دیکھتے ہیں کہ ہمارے ہاں جو ہندوستان پاکستان برصغیر پاک و ہند میں قرآن تباہ ہوتے ہیں ان کے اندر اس کا نام سورہ بنی اسرائیل لکھا ہوتا ہے اور عرب علاقوں کے اندر اس کا نام سورہ اسراء ہوتا ہے اس میں کوئی فرق نہیں پڑتا یہ دونوں سورہ دونوں نام جو ہے اسی سورت کے ہیں اس سورت کے اندر بے شمار جو ہے حکمت دین کے مضامین بیان کیے ہیں اور ایک بیش خزانہ حکمت دین کا جو اس کے اندر جو ہے وہ موجود ہے نبی اکرم صلی اللہ علیہ وسلم کو یاد ہوگا کہ یہ جو سورت جب نازل ہوئی ہے تو یہ ہجرت سے ایک سال قبل کا جو ہے اس کا تھوڑا سا پس منظر جان لینا ضروری ہے کہ یہ جو واقعہ آپ کو جو اسراء معراج کا جو سفر جو مشاہدہ کرایا گیا آپ کو اور جو سفر پہ لے جایا گیا تو یہ اس کے پس منظر میں جو اہم سوال ہوتے ہیں یا جو اس کا اہم سب سے چیز جاننی ہے اس سفر کے پیچھے وہ ضرور جو ہے ہم تھوڑا سا اس کا تذکرہ کر لیں گے اور وہ یہ ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم کو اس دور پہنچتے یہ 11 ہجری کا جو 11 نبوی کا جو زمانہ ہے شدید ترین مخالفت جو ہے درپیش تھی آپ کو اور آپ کو آپ کے ساتھیوں کو آپ صلی اللہ علیہ وسلم کو قتل کرنے کے منصوبے بھی بنائے جا رہے تھے تو آپ کے ساتھیوں پہ جس طرح زندگی جو ہے وہ تنگ کر دی گئی تھی یہ اس کا آپ کی تفصیلات آپ کو علم ہے آپ کے علم میں تو آپ دیکھیے کہ نبی اکرم صلی اللہ علیہ وسلم یا کوئی بھی دائی جب اس معاشرے کے اندر پوری اخلاص کے ساتھ دعوت دے رہا ہو اور پھر وہ معاشرہ اس رسول کو اس نبی کو دائین حق کو مسلح کو جو ہے اگر وہ قتل کرنے کے درپے ہو جائے تو اس کا صاف ظاہر ہے کہ اب اس سوسائٹی کے اندر اس اجتماعیت اس لوگوں کی اس کمیونٹی کے اندر اب کوئی سالے عنصر باقی نہیں بچا تو یہ جانتے ہوئے نبی اکرم صلی اللہ علیہ وسلم نے باہر جانے کی جو ہے اس سے باہر جانے کی دعوت دینے کا جو ہے وہ سوچا اور آپ طائف تشریف لے گئے اور آپ کو پتا ہے جو کچھ طائف کے اندر ہوا اس کا جو ہے وہ آپ کو تو آپ کہہ سکتے ہیں کہ نبی اکرم صلی اللہ علیہ وسلم پر جو ہے آپ کی جو نفسیات کے حوالے سے آپ پہ آپ کی جو دعوت تحریک جو آپ کی زندگی کا مقصد جو ہے وہ تھی آپ کا اس کے علاوہ زندگی کا کوئی آپ کے ذمہ اللہ تعالیٰ کی طرف سے فریضہ تھا آپ نے اس کو بحق کما کو جو ہے زندگی کا اپنا فریضہ بنا لیا تھا تو اس مقصد کے حصول کے لیے آپ دیکھ سکتے ہیں کتنی راہیں جو ہے وہ واضح نظر آ سکتی تھی یا اس کے حصول کا کتنا جو امکان باقی بچا تھا جب مکہ کے اندر یہ حالت تھی کہ آپ کو قتل کرنے کے منصوبے اور مکہ سے باہر جو کچھ جو ہے دوسرا جو شہر قریبی بڑا شہر تھا وہاں پہ جو کچھ ہوا تو آپ سوچ سکتے تھے کہ نبی اکرم صلی اللہ علیہ وسلم پر کیا گزری ہوگی حتیٰ کہ یہ مقام پہنچا کہ آپ صلی اللہ علیہ وسلم جو ہے ایک دوسرا قبیلہ ایک شخص اس کی जो है वो पनाह में जो है अब मक्का दोबारा दाखिल हुई है, ये जो है नौबत जहां तक पहुंच गई थी। तो फिर नबी अल्लाह ताला की तरफ से जो है ये मदद का एक जो है जहूर है, अल्लाह ताला की तरफ से तसल्ली है, और अल्लाह ताला की तरफ से जो है नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को एक गैबाना और रूहानी जो है मदद है। ये सफर, ये मेराज जो है और ये वाकया है। और फिर इस वाकये के अंदर जहां जहां जो चीजें आपको दिखाई, ये बड़ा सिंबॉलिक है कि आपको बैतुल मकदस क्यों ले जाया गया, तो ये भी इसलिए कि आपको बता दिया गया था कि ये वो ये जगह है, ये बैतुल मकदस भी और ये शहर यरूशलेम भी, ये बहुत जल्द जो है आपकी उम्मत के पास जो आने वाला है, आपकी उम्मत, आपके साथी, आपके सहाबा इसको जो है वो फतह करेंगे। आपको मदीना दिखाया गया, आपकी जगह दिखाई गई, इन हमें हदीस की तफसीलात में मिलता है कि जो है यहाँ पे आप तशरीफ लेके आएंगे। फिर आपको आसमानों की सैर कराई गई कि जो है जिस तरह जो चीजें जिनकी आप दावत दिए चले आ रहे थे 11 साल से, यानी वो बिल्कुल बरहक हैं, और आप जो है हक्कुल यकीन की हद तक इनको जो चीजों को जो इनका मुशाहिदा कर लें। और इस किस्म की उलमा ने लिखा है कि इस किस्म के जो मुशाहिदात हैं तो कमो बेश तमाम अम्बिया अलैहिस्सलाम को और रसूलों को जो है वो करवाए गए, ताकि एक रसूल जो है जिस यकीन और ईमान और कन्विक्शन के साथ दावत दे सके, मुकम्मल तौर पर दावत दे सके, उसका जो है वो जरूरी है कि उन चीजों को बिल्कुल अपनी आंखों से जो है चश्मे सर उन चीजों को देखे। तो ये चीजें जो है आपको जब देखा तो आपको बहुत रूहानी तौर पर जो है आपको तसल्ली और तशफी और आपकी जो है वो मदद इस तरीके से अल्लाह ताला ने फरमाई, वो जो है वो ले जाया गया। इस सूरत में जो है वो आपको मुशाहिदा, तो जैसे मैंने कहा है कि बहुत सारे करवाए गए, जो है उनका जिक्र अहदीस की तमाम कुतब के अंदर मिलता है। फिर उसके बाद जो है बनी इसराइल को खास तौर पर जो है यहाँ पे जो है वो जिक्र उनका किया गया, फरमाया गया कि ये दो बार जो है ये खुरूज करेंगे, ये दो बार फसाद बरपा करेंगे। तो वहां पे फिर अब उनको बताया गया, और इनका तारीख में हमें मालूम है कि इन्होंने दो बार कब जो है वो फसाद बरपा किया, और जो है वो फसाद ये था, ये फसाद जो है जिसको ये फसाद की जान लेना चाहिए कि ये वो फसाद है जब वो अपने रसूल अम्बिया अलैहिस्सलाम और रसूलों के बाद अम्बिया अल्लाह ताला ने उनको बादशाहों के जरिए से, हजरत तालूत के जरिए से, हजरत दाऊद के जरिए से और हजरत सुलेमान अलैहिस्सलाम के जरिए एक बड़ा शानदार उरूज अता किया। उसके बाद जब उन्हें दुनियावी आसाइशें और चीजें मिल गई तो किस तरीके से उन्होंने फिर अपनी जो उनके जिम्मे जो जिम्मेदारी लगाई थी उससे किस तरह उन्हें पसे पुश डाल दिया, और अल्लाह ताला ने फिर उसको इस रास्ते से हट जाने को और फिर दूसरी बहुत सारी आलूदगियों में मुबतला हो जाने को, शिर्क की आलूदगियों में और दीन को अमर बिल मारूफ व नहीं मुनकर के काम छोड़ देने को इस तरह मुबतला हो गए, तो फिर इसको मजमुई तौर पर जो फसवाद के ऊपर नाम दिया गया, यानी दीन से बिल्कुल हट गए, दुनिया के अंदर खुप गए, दुनिया के जितने जो जो कमोबेश मुनकरात थे उनके अंदर जो है वो हो गए, तो फिर उसको जो फसाद का नाम दिया। तो फिर उनको बड़ी सख्त कड़ी सजा दी गई, पहले बख्त नजर कबूल के नजर जो मेजोपोटामिया का, ये मौजूदा इराक जो है इसका जो है इसके इलाकों का बादशाह था, आशूरी था, तो फिर उसने जो है इन आशूरियों के जरिए से जो है बड़ी सख्त सजा दी और यरूशलेम को तबाह बर्बाद कर डाला और लाखों अफराद को कत्ल कर डाला इनके, और लाखों अफराद को गुलाम बना के ले गया, और फिर अल्लाह ताला ने अपनी फजल से इन पे फजल फरमाया, और फिर जो है ये ईरान का जो बादशाह था खोरस या कोरोश या जिसे सारे आजम भी कहा जाता है, तो उसने फिर इनको फिर जो है जब इलाके फतह किए तो इनको वापस जो है यरूशलेम में जगह दी और फिर इनको जो है बहाली की। लेकिन इसके बाद फिर जो है इनके बाद अल्लाह ताला ने इनको एक मशरूत किस्म की जो है गुलामी से निजात दिलाई, और मशरूत इसलिए कि ये अगर जो है फिर से इस रास्ते पे चले जाए, दीन के रास्ते पे अल्लाह ताला की दावत लोगों को पहुंचाने लगे, अमर बिल मारूफ व नहीं मुनकर करने लगे और तकजीब और शिर्क के रास्ते को छोड़ दें, तो फिर जो है अल्लाह ताला इनके साथ फिर नरमी का मामला करेगा, और अल्लाह ताला इनको फिर मोहलत दी और इनको फिर जो है ये जमीन वापस दिला दी और गुलामी से निजात दिलाई। लेकिन फिर इनके ने फिर इन्होंने यही काम किया कि फिर इसी फसाद के अंदर मुब्तला हो गए, और नौबत इन जा रही कि जब हजरत ईसा अलैहिस्सलाम जो है वो आए तो फिर इन्होंने हजरत जाजा अलैहिस्सलाम का सर कलम कर दिया, हजरत ईसा अलैहिस्सलाम को अपनी तरफ से सूली पे लटका दिया, और ये रसूलों अपने वक्त के रसूलों के खिलाफ इस तरीके से साजिशें करते रहे। फिर अल्लाह ताला ने फिर उनके ऊपर एक ऐसे ही शख्स और भेज दिया, टाइटस रूमी, जो 70 ईस्वी में जो है वो फिर आया और उसने जो है फिर यरूशलेम की ईंट से ईंट बजा दी, और कोई इमारत के बारे में, किसी इमारत के बारे में कहा जाता کوئی بھی عمارت کا ایک حصہ جو ہے اپنی جگہ پہ کھڑا نہیں رہا. اس طریقے سے اس نے زمین بوس کر دیا اور ہیکل سلیمانی کو گرا دیا, نوادرات کو لے گیا اور ہر چیز کو اس نے, اور ان کو لاکھوں کی تعداد میں غلام بنا لیا ان کو. اور یہ دو انہوں نے جو کیے, اور ان میں ان میں جو ہے وہ ان کو بنی اسرائیل کو پھر یہاں پہ آپ ان کو یہ سزا دلایا گیا کہ اگر تم نے اب راہ ہدایت اختیار نہ کی تو پھر تمہارا جو ہے نام و نشان بھی اب دوسری قوموں کی طرح جو مٹا دیا جائے گا. ان کو جو ہے وہ بتایا جا رہا ہے کہ تم اب نبی اکرم صلی اللہ علیہ وسلم کی بعثت کے اوپر جو ایمان لے آؤ تم, یہ بتایا گیا یہاں پہ. پھر اس جو سورت ہے اس بنے اس ایک تو بنی اسرائیل کے عروج و زوال کی تاریخ یہاں پہ بتائی گئی. اس کے ایک اور اشارہ جو مشرکین مکہ کو بھی ہے, ان کو بھی اسلام کی دعوت دی گئی کہ دیکھو اگر تم جو ہے وہ اس دعوت کو قبول کر لو تو جو ہے تم جو تمہارے لیے اس کے اندر نجات ہے, ورنہ تم اس سے پہلے جو ہے بنی اسرائیل کے ساتھ ہم اس طریقے سے کر چکے ہیں, وہ بہت, بہت بڑی متمدن قوم تھی, تم اس مقابلے میں کچھ بھی نہیں ہو. تو یہ ان کو بھی اس طریقے سے جو ہے بتائیے. پھر اس کا ایک دوسرا اس کے کئی تقریباً 9-10 حصے ہیں سورت کے, دوسرے حصے کے اندر بتایا انسان کی کامیابی اور ہلاکت کے اصول کیا ہیں. یعنی ایک اس زلزلے میں ایک بات بتائی کہ اللہ تعالیٰ حجت کے بغیر تو کسی قوم کو جو ہے ہلاک و برباد نہیں کرتا, اور ہلاک آنے والے سے اور ہلاک ہونے سے پہلے جو ہے اللہ تعالیٰ اس قوم کے جو خوشحال, جن کو قرآن نے مترفین قرار دیا, یہ جو ایلیٹس ہوتے ہیں کسی قوم کے, ان کو جو نیکی کے احکام پہنچائے دے دیتے ہیں, تو وہ نیکی کے احکام کو جب بالکل مسترد کر دیتے ہیں اور ان کو جو ہے وہ تکذیب ان کی کرتے ہیں تو پھر ان کو بھی جو ہے وہ ہلاک کر دیا جاتا ہے. یہ بات جو ہے بتائی گئی. اور فرمایا کہ ہر شخص کا نامہ اعمال جو ہے اس کے گلے کے اندر لٹکے ہوئے, جو کچھ بھی وہ آج کر رہا ہے بہرحال وہ کتاب کی صورت میں لکھا جا رہا ہے, اور وہ کتاب جو ہے قیامت کے دن اس کو پیش کر دی جائے گی. اب تو خود ہی کافی ہے اپنی جو ہے نامہ اعمال اپنی کتاب کو پڑھنے کے لیے, آج پھر ہی پڑھ لے اور بتا فیصلہ کر کے تمہارے ساتھ جو ہے کیا کیا جائے. اس کے بعد پھر مشرکین مکہ کے عقائد کی تردید کی گئی ہے اور ان کے اعتراضات کے جو ہے جواب بھی دیے گئے. مثلا ان کے بہت سارے جو ہے وہ اللہ کی نسبت جو ہے وہ, جیسے یہود اور نصارہ نے اللہ کی نسبت بیٹے, اور یہ مشرکین جو ہے انہوں نے اللہ کی نسبت سے بیٹیاں بنا لی تھیں, اور پھر اعتراض کرتے تھے کہ دیکھو جب یہ ہڈیاں بوسیدہ ہو جائیں گی تو اس کے بعد یہ پھر کس طریقے سے دوبارہ زندہ ہوگی. تو اللہ تعالیٰ نے اعتراضات کا جواب دیا کہ جس نے تمہیں نہ ہونے سے, نان ایگزسٹنس سے, عدم سے تمہیں وجود میں لے کے آیا ہے, یہ پھر تمہیں انہی بوسیدہ ہڈیوں کو اور ان کو جو ہے پھر دوبارہ تمہیں, جب وہ پہلی دفعہ قادر ہے بنانے پہ تو دوسری دفعہ قادر کیوں نہیں ہے. تو یہ جو ہے وہ بات بتائی گئی ہے ان میں. پھر جو ہے اسلامی معاشرے میں اسلامی ریاست کے اصول بتائے گئے ہیں, اور یہ معاشرتی ہدایات ہے, اور یہ بہت ہی جو ہے آپ نہیں کہہ سکتے کہ معاشرتی زندگی میں یا کسی بھی اسلام جس ریاست اور کسی بھی اجتماعیت کے اندر جو معاشرت ہے اس کے جتنے اس کے آداب اور اخلاق ہو سکتے ہیں ان کی آپ پیک ان کی معراج کہہ سکتے ہیں ہم ان کو جو ہدایات جہاں پہ دی گئی, اور یہ بالکل اکیولنٹ ہیں یا آپ کم و بیش انہیں جیسے ہیں جیسے 10 کمانڈمنٹس ہیں جن جو بائبل کے اندر یا جو تورات کے اندر جو پائی جاتی ہیں. ان میں دونوں قسم کے حقوق شامل ہیں, حقوق العباد بھی ہیں اور حقوق اللہ بھی ہیں. حقوق العباد کے اندر عقیدہ بھی ہے اور عبادات ہیں, اور حقوق اللہ کے اندر ہیں یہ عقیدہ اور عبادات, اور حقوق العباد کے اندر پھر اخلاق اور معاملات ہیں. اور بتایا گیا ہے کہ محض اللہ کی عبادت کرو, یعنی توحید کا ذکر ہے, والدین کے ساتھ بھلائی کرو, شتاروں مسکینوں مسافروں کو اپنا حق دو, فضول خرچی اور بخل سے اعتراض کرو, اور اپنی اولاد کو مفلسی کے ڈر سے مت قتل کرو, کسی بھی جاندار کو ناحق قتل نہ کرو, یتیم کے مال میں ناجائز تصرف نہ کرو, ایفا عہد کرو, اپنے عہدوں کو پورا کرو, ناپ تول میں کمی نہ کرو, اور جس چیز کا علم نہ ہو اس کے پیچھے نہ پڑو, اور زمین میں اکڑ کر نہ چلو. یہ ایسے زبردست جو ہے معاشرتی اخلاق و آداب جو ہے یہاں پہ بتائے گئے اس صورت کے اندر یہاں پہ. پھر اس کے بعد جو ہے وہ ابلیس کا چیلنج جو ہے بتایا گیا ہے کہ ابلیس نے جب اللہ تعالیٰ نے اس قرآن درگاہ ٹھہرایا تو فرمایا کہ ابلیس کا چیلنج تھا کہ میں تھوڑے سے لوگوں کے علاوہ اولیاء آدم کی جو ہے وہ جڑ کاٹتا رہوں گا, اور پھر میں جو ہے تیرے بندوں کو برکلاتا رہوں گا. تو یہاں پہ جو ہے اس کا اعتراض جو ہے وہ ابلیس کا چیلنج جو بتایا گیا, اور ساتھ ساتھ بنی آدم کی تکریم اور فضل کا بھی ذکر ہے کہ کس طریقے سے اللہ تعالیٰ نے بنی آدم کو جو ہے وہ فضیلت عطا کی, خشکی اور پانی میں سواری عطا کی, اور ہوا میں اندر, یہ ساری چیزیں جنہیں آج ہم ویری گرانٹیڈ لے دے دیتے کہ کروڑوں ٹن کا جو ہے وہ جو بحری جہاز ہوتا ہے وہ سمندر کے اندر تیر رہا ہوتا ہے کس طریقے سے, और आप देखें कि इसी तरह बहुत हजारों टन का जो है जहाज होता है जो हवा के अंदर जो चल रहा होता है। तो ये सारी वो चीजें जो अल्लाह ताला फरमाया कि हमने तुम्हारे लिए मुसख्खर किया इनको, तो ये चीजें जो है ये फॉर ग्रांटेड जिनको हम लेते हैं, ये ऐसे ही अलर्टअप नहीं है, ये खुद ब खुद नहीं हुई है। कोई है जात जो क्लेम कर रही है कि हमने इनको ऐसे मुसख्खर किया है, ये फॉर ग्रांटेड नहीं है, ये अल्लाह ताला ने इनको किया है। और जब ये बताया है कि तमाम मखलूक पर दीगर मखलूक पर तुम्हें फजीलत दी है, ये भी कोई क्लेम कर रहा है। आज आप देखें कि हम साइंस के हवाले से जब देखते हैं तो हम देखते हैं कि करोड़ों अरबों स्पीशीज अब तक जो है दुनिया के अंदर वजूद में आ चुकी हैं, और बहुत सारी ज्यादातर जो है वो एक्सटेंड हो चुकी हैं या खत्म हो चुकी हैं, और जो लाखों की तादाद में स्पीशीज हैं उनमें इन करोड़ों और अरबों स्पीशीज के अंदर सिर्फ एक स्पीसी ऐसी है ह्यूमन बीइंग जो है जो इस तरीके से इंटेलिजेंट जो है वो जिसके जो ये चीजों को जो है वो दुनिया से दूसरी तमाम मखलूक से मुख्तलिफ है, वो चीजों को बारे में सोचता है, उनके बारे में उन चीजों को मालूमात को प्रोसेस करता है, फिर फैसले करता है, फिर उन चीजों को जो है खुद दी हुई अकल के मुताबिक जो है वो चीजों को इजादात में जो है वो करता है, इजादात करता है उनकी। और ये देखें तो दुनिया की जितनी इस कायनात की अजल से लेकर अब तक जो जितनी दूसरी मखलूकात हैं किसी के अंदर जो है ये शर्फ नहीं है कि वो आप मसलन अरबों साल से जो है अगर करोड़ों साल से अगर कह ले कि जो बंदर है या दूसरे जानवर है वो इसी तरह उससे आगे जो है वो औजारों का इस्तेमाल नहीं कर सकते। इंसान ने औजारों को जो है वो खुद वो ईजाद किया है, दरियाफ्त किया है और फिर उनका इस्तेमाल में लेके आया, उनको मजीद जो करता है, लेकिन कोई और स्पीसी जो है वो ऐसी नहीं है जो करती है। तो ये महज इतफाक नहीं है कि अरबों की स्पीसीज के अंदर एक स्पीसी ऐसी है जो ये सारे काम करती है और बाकी नहीं करती। तो आप देख सकते हैं कि किस तरीके से अल्लाह ताला ने जो है ये फरमाया कि हमने दीगर मखलूकात पर इसको फजीलत दी है, और ये फजीलत बहुत तरह की फजीलत है, ये बहुत तफसीर तलब जो है मजमून है। फिर उसके बाद फरमाया कि आपके खिलाफ जो ये मंसूबे बनाए जा रहे हैं उनकी नाकामी का जिक्र है, और जो है तंबीह भी की गई है कि अले मक्का को ये तंबीह की गई अगर तुमने इस शहर से जिस तरीके से प्लानिंग कर रहे हो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को निकालने की, अगर तुमने इस शहर से इस रसूल सल्लल्लाहु अलैहि वसल्लम और उसके साथियों को निकाला तो फिर जो है बताया गया है, और ये तहदीद और ये एक धमकी और ये पेशन गोई है, कहा जाए कि तुम भी बहुत देर फिर इस शहर में नहीं टिक सकोगे। और ये वो पेशन गोई है जो बहुत ही थोड़ी देर में जो है 10 साल के अंदर जो अरसे के अंदर इसके जो है वो पूरी हो गई है कि अल्लाह ताला ने फिर उसी शहर के अंदर नबी करीम को ला खड़ा किया और फातिह की हैसियत से जो है ला खड़ा किया। फिर नमाज कुरान तहज्जुद और तअल्लुक बिल्लाह की हिदायत की गई है, आप सल्लल्लाहु अलैहि वसल्लम को हिजरत की दुआ सिखाई गई है, इससे साफ जाहिर होता है हिजरत की दुआ से कि आप जो है आपको और आपके साथियों को जहनी तौर पर तैयार किया जा रहा है हिजरत के लिए, और हिजरत जो है अब आया ही चाहती है, ये जो है वो बताया गया है। फिर कुरान का चैलेंज जो है वो पेश किया गया है, चूंकि कुरैश मक्का बहुत सारे एतराजात जो है कुरान मजीद पे करते थे, बहुत मौजों की फरमाइश करते थे, तो फरमाया गया कि सबसे बड़ा मौजा तो ये खुद कुरान मजीद है, और तुम ये जिन मौजों की इसी मौजों की और ये जो बात करते हो उनके बारे में ये मौजा तुम्हारे सामने पेश किया जा रहा है। और उसका चैलेंज ये है कि अगर तुम समझते हो कि ये कुरान सच्चा नहीं है और हक नहीं है और ये अल्लाह ताला की तरफ से नहीं है तो फिर यह है कि इस जैसे कलाम बना के पेश ले आओ तुम। उसके बारे में ये भी फरमाया कि ये जो है मोमिनीन के लिए शफा है मुकम्मल तौर पर, और शफा यहाँ बड़े कम्प्रिहेंसिव मानों में इस्तेमाल हुआ है यहाँ पे। फिर कुरैशी की आदत जो है उनके रवैयों के बारे में फरमाया कि इनके रवैये फिरौनी फिरौन की तरह है, और उनको ये भी साथ बता दिया गया है कि उनका अंजाम भी उसी तरह हो सकता है जिस तरीके से फिरौन जो है जिस जो अंजाम हुआ है उससे ये सबक सीखे, और उनका यहाँ पे जो है बताया भी किया है। और फिर तौहीद की दावत बड़ी नुमाया आखिर में फिर जो है वो दी गई है, उसको जो है वो समराइज किया गया है। रूह अम्र जो रूह जो है जैसे अम्र रबी है, मूसा अलैहिस्सलाम का जो वाकया है वो भी बताया गया है, कुरान के बारे में जो है यहाँ फिर बात की गई है। ये सारी बता के जो है तौहीद के साथ जो तौहीद की दावत को बहुत नुमाया तरीके से जो पेश किया गया, और फरमाया कि वलम यकुल्लहु शरीकुन फिल मुल्क वलम यकुल्लहु वलीय्युन मिन ज़ुल्लि वकब्बिरहु तकबीरा। इसके साथ ये सूरह जो है खत्म होती है यहाँ पे। इसके बाद सूरह काफ है, सूरह काफ जो है ये भी मक्की सूरत है, 5 नबवी में ये इन सूरतों से पहले जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का दूसरा दौर था نبوت کا، جو سورتوں کی تقسیم کے حوالے سے ان میں نازل ہوئی ہے، مسلمانوں کی جو ہے آپ صلی اللہ علیہ وسلم کے پیغام کی مخالفت اچھی خاصی ہو شروع ہو چکی تھی، اور جو ہے اس میں یہ بھی ہے کہ یہ چونکہ ابھی حبش کی طرف تھوڑے عرصے کے بعد ہجرت ہوئی، تو حبش کے عیسائیوں میں دعوت اور تبلیغ کے لیے مسلمانوں کو اس میں جو ہے تربیت بھی دی گئی ہے، چیزیں بھی بتائی گئی ہیں، اور چونکہ یہ کاف کا واقعہ یا اصحاب کاف جو ہے یہ حضرت عیسیٰ علیہ السلام پر یا جو یہ لوگ جو ایمان لانے والے تھے سچے ایمان لانے والے تھے، تو اس کا اس میں جو ہے وہ ذکر اس وجہ سے جو ہے وہ کیا بھی گیا ہے. اب اس کے صورت کے میں جو ہے بہت سارے قصے، چار قصے تو کم از کم جو ہے وہ ہیں، اور روایات میں آتا ہے کہ کفار مکہ نے جو ہے نبی صلی اللہ علیہ وسلم سے پوچھا کہ بھائی یہ جو قصے ان کی حقیقت کیا ہے. یہ اس طریقے سے پوچھتے تھے، لوگ مکہ مدینہ اور ارد گرد میں جاتے تھے اور پوچھتے تھے کہ بتاؤ یہ کیا معاملہ ہے ان کا، اور ان میں جو ہے یہ قصے موسیٰ و خضر، قصے ذوالقرنین، ان کے بارے میں پوچھا کہ ان کے بارے میں بتاؤ کہ ان کا کیا معاملہ ہے. تو نبی اکرم صلی اللہ علیہ وسلم نے پھر جو ہے اللہ تعالیٰ کی طرف سے جب آپ کو جو یہ وحی آ گئی اس صورت میں، تو یہاں پہ پھر جو ہے ان کو قصوں کو جو ہے وہ بیان کر دیا گیا ہے. اب یہ جو سورہ کہف ہے اس کی جو مرکزی مضمون ہے کہ زمین کی یا اس دنیا کے اندر جتنی زینت ہے، زیبائش ہے، اور ان کا مقصد جو ہے، یہ جو چمک دمک مال اولاد سب کچھ ہے، ان کا مقصد یہ ہے کہ انسان کے حسن عمل کی آزمائش جو ہے وہ کی جائے. اور اللہ تعالیٰ نے ارشاد فرمایا کہ انہا جعلنا ما علی الارض زینت لها لنبلوہم اجرہم احسن عملا، کہ وہ یہ چیزیں جو ہے اس نے بنائی ہیں، تو دیکھنا چاہتا ہے کہ کون تم میں سے اچھے اعمال جو ہے وہ کرتا ہے. اس میں قرآن کی خصوصیات بھی بتائی گئی ہیں، یہاں پہ بہت سارے مقامات کے اندر کوئی کافی جو ایسی آیات ہیں جن کے اندر بتائی گئی ہیں. پھر آزادی مذہب کا اس میں تذکرہ ہے، فریڈم آف فیتھ کا جو ہے کہ بتایا گیا کہ یہ ایسی چیز ہے کہ جو اس کا چاہے دل قبول کرے، جس کا چاہے نہ قبول کرے. فمن شاء فلیؤمن ومن شاء فلیکفر، تو جو بھی چاہتا ہے وہ ایمان لے آئے، جو چاہتا ہے جو ہے. یا پھر دوسری بات بھی بتائی گئی ہے اصحاب کاف کے حوالے سے کہ یرجموکم او یعیدوکم فی ملتہم، کہ ان کے بارے میں وہ کہا تھا کہ اگر ان کا اگر یہ ایمان سے نہ پھرے تو ان کو یا تو پھر جو ہے سنسار کر دیا جائے گا، یا پھر ان کو واپس کفر کی جو ہے ملت میں واپس لے جائے گا. تو ان پہ ایک جبر تھا، تو اس جبر کی بات بتائی گئی ہے، اس کو کنڈیم کیا گیا ہے. تو یہ فریڈم آف فیتھ کا جو ہے ایک جو ہے مضمون بھی ہے اس کے اندر. رب سے ملاقات کا مضمون بار بار مقرر طور پہ لایا گیا ہے، اور میں آ گیا ان کے بارے میں کہ جو لوگ اللہ تعالیٰ سے ملاقات کے یقین نہیں رکھتے، اللہ تعالیٰ ان کے اعمال کو جو ضائع کر دے گا. اب چار قصے ہیں میرے عزیز بھائیوں اس سورت کے اندر، اور اس کے بارے میں جو ایک جو بہت ہی جو مشہور اس کی جو ہے آپ کہہ لیں کہ ایکسپلینیشن یا اس کا جو تفسیر ہے یا اس کی جو ہے بارے میں جو اس کی جو تفسیر کی گئی ہے وہ سید ابو الحسن ندوی صاحب نے کی ہے، اور فرمایا کہ یہ سورت جو ہے ان چاروں قصوں کے اندر بڑے یہ مربوط ہیں قصے، اور چاروں قصے جو ہے دراصل جو ہے یہ کشمکش ہے مادیت کی، اور وہ چیز جو نظر آنے والی ہے سامنے ہے مٹیریل ہے، ورسز جو چیز نظر نہیں آنے والی ہے جو غیب میں ہے، یعنی ایمان بالغیب. تو ان دونوں کا آپس میں جو ہے یہ ایک آپ کہہ لیں کہ کشمکش ہے، مادیت کی اور ایمان کی. یہ چاروں جو ہے قصے بظاہر بہت مختلف ہیں، لیکن یہ سارے کے سارے بالکل ویری ڈیپلی انٹر ریلیٹڈ ہیں. میں کہ اب مادیت کا سراپا، نبی اکرم صلی اللہ علیہ وسلم کی 6 احادیث صحیح احادیث مبارکہ اس سورت کے بارے میں ہمیں ملتی ہیں. کوئی ایسی سورت اتنی زیادہ اور نہیں ہے جس کے بارے میں اتنی زیادہ جو ہے وہ زیادہ احادیث مروی ہوں اس سورت کے علاوہ میں، سب سے زیادہ اس کے بارے میں. نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ جو شخص بھی اس سورت کی 10 آیات اور آخری 10 آیات کو جمعہ کے روز پڑھے گا تو اللہ تعالیٰ اسے دجال کے فتنے سے محفوظ رکھے گا. اور اس طریقے سے پھر اللہ فرمایا کہ اللہ تعالیٰ جو شخص پڑھے، اللہ تعالیٰ ایک جمعے سے دوسرے جمعے کے درمیان اس میں نور اس کے لیے مقرر فرما دے گا. اور نور سے مطلب یہ ہے، نور مقرر کرنے کا مطلب یہ ہے کہ اللہ تعالیٰ اس دنیا کے فتنوں کے اندر جو ہے جو بہت ساری ظاہری چمک دمک کی چیزیں ہیں ان کے اندر، ان فتنوں کے اندر اللہ تعالیٰ جو ہے وہ جو لوگ اس کے ساتھ وابستہ رہیں گے، اس پہ غور کریں گے، اس کو پڑھیں گے، اس کو سمجھیں گے، تو اللہ تعالیٰ ان کو اور ہدایت کا راستہ، صحیح راستہ، صحیح فیصلہ کرنے کی جو ہے توفیق عطا فرمائے گا. وہ جو دجل ہوگا، دجل کا مطلب یہ ہوتا ہے کہ کسی چیز کے اوپر پردہ ڈال کر اس کی حقیقت کو چھپا دینا، یعنی چیز کچھ ہو یا اس کو वो कुछ बना के पेश करना, ये दज्जाल है। तो इस दज्जाल इसी मानों के अंदर होगा कि वो दज्जाल बहुत सारी चीजों को ऐसे दिखाएगा जैसे वो नहीं, आग को पानी और पानी को आग और मौत को जिंदगी और जिंदगी को मौत, इस तरीके की चीजों को जो है वो दिखाएगा, इस पे जो है उसको कादिर होगा, इस वजह से उसका नाम दज्जाल है। तो ये जो मादियत है, मादियत का सरापा जो है, ये दज्जाल मादियत का एक सरापा है बिल्कुल ही, जो है उसकी उसकी एक एम्बॉडीमेंट है। और फिर उसके मजाहिर जो है ये मटीरियलिस्टिक निज़ाम है, दज्जाली निज़ाम है, ये जो दज्जाली तहजीब जो इस वक्त मौजूद है, तो ये सारे का सारा जो है अल्लाह ताला इस दज्जाली तहजीब से, दज्जाली निज़ाम से, दज्जल से, दुनिया के दज्जल से और दज्जाल के दज्जल से अल्लाह ताला इस सूरत के पढ़ने वालों को, बहुत ज्यादा पढ़ने वालों को, इसकी खसूसी तौर पर पहले रुकू और आखिरी रुकू की आयात को पढ़ने वालों को अल्लाह ताला इन इनके फितनों से महफूज फरमाएगा। अब बड़ा अहम सवाल होता है कि नबी के सल्लल्लाहु अलैहि वसल्लम ने जब फरमाया कि दज्जाल के फितने से अल्लाह ताला इस लोगों को महफूज फरमाएगा, तो इसका साफ मतलब ये है कि इस सूरत के अंदर, इसके मजामीन में कोई ऐसी चीज पोशीदा है जो दुनिया के दज्जल, दुनिया की चमक दमक, जाहिरी चमक दमक से आगे बढ़कर जो है लोगों को विजन फराहम करेगी, लोगों को समझ बूझ अता करेगी ये सूरत, और लोगों को सही चीजें देखने की जो है तौफीक जो है वो देगी, इसकी वजह से जो मिलेगी लोगों को। तो ये इस हवाले से, दजल के हवाले से और डिसीव और डिसेप्शन के हवाले से, ये अल्लाह ताला ये जो है जो सूरत एक इंसानों को एक क्राइटेरियन जो है वो एक बिल्कुल एक कसौटी जो है वो अल्लाह ताला जो है वो फराहम करेगा। तो इसके बारे में अंदर जो है वो जो चार किस्से हैं, अगर उनका हम जायजा लें जाहरी तौर पर, तो जो जो जाहरी तौर पर तो वो बिल्कुल जो है वो मुख्तलिफ नजर आते हैं, लेकिन दरअसल वो इस मजमून से जो है वो बिल्कुल जुड़े होते हैं। मसलन अगर हम जो किस्से असाबे काफ है उनको भी हम ले, तो वहां पे जो मुसलमानों को बताया गया, एक तो ये सबक है कि जिस तरीके से तुम्हें प्रोसिक्यूट किया जा रहा है मक्का की सोसाइटी के अंदर, तुम अपने ईमान पे अगर साबित कदम रहे असाबे काफ की तरह, जिस तरह वो ईमान पे साबित कदम रहे और उन्होंने अपने घर बार मुल्क वतन अपने घर वाले हर चीज छोड़ दी और फिर निकल खड़े हुई हम ईमान को बचाने के लिए, तो फिर अल्लाह ताला तुम्हारे लिए भी दावत हक का ये मुश्किल मरहला तुम्हारे लिए आसान करेगा और पर्दे गायब से कोई असबाब मुहैया करेगा जैसे उसने असबाब मुहैया किए असाबे काफ के लिए। तो अल्लाह ताला की जात पर भरोसा करो और तमाम कुव्वतों को सरचश्मे जाइए। एक फिर दूसरा सबक जो जो वो जो मादियत और ईमान की कश्मकश का है कि देखें कि एक तरफ जो है दुनिया की आसाइशें हैं, घर बार है, अच्छी जिंदगी है, उसके मुकाबले में ईमान है। अभी ये ईमान को बचाने के लिए जो है ये कुर्बानी जो है घर की, माल की, घर वालों की, जमीन की, अपने जो एसेट्स हैं उनकी, हर चीज की कुर्बानी है, और उस वर्सेस उसके मुकाबले के अंदर ईमान है, तो किस चीज को बचाना चाहते हो? तो पहले साबे काफ ने फैसला किया कि वो अपने ईमान को बचाएंगे और हर चीज की कुर्बानी दे देंगे। तो इस पे अल्लाह ताला ने उनको जो है वो अमर कर दिया, उनका जिक्र भी और उनके दर्जात भी इसी तरह अल्लाह ताला ने जो है बुलंद कर दिए कि कता कयामत, इस हमेशा अपने कलाम में के अंदर उनका जिक्र जो है जो जारी कर दिया जो अच्छे अल्फाज के साथ, और अल्लाह ताला किस तरीके से उन्होंने ईमान को जो है बचाया, तो ये दर्जात जो है मिलेंगे। तो ये एक जो है आप देख लें कि ईमान और मादियत की कश्मकश का बिल्कुल एक जो है एक वाज़ेह तौर पे एक सबक जो है इस अंदर जो है मौजूद है इसके अंदर। फिर दूसरा किस्सा मूसा खिजर का वाकया है इस जो पारे के खिताम के अंदर। बज़ाहिर अगर आप देखें तो जो है बड़ी तफसीलात हैं इस किस्से के अंदर और बड़े जो है अनहोनी जो है किस्म की जो है जो वाकयात और उनकी जो तफसीलात हैं, लेकिन दरअसल जो है आप इन पे जरा सा गौर करें तो ऐसा लगता है कि कुछ बज़ाहिर जो है वाकयात हो रहे हैं जिनको हजरत मूसा की भी, हजरत मूसा अलैहिस्सलाम को भी जिनकी समझ नहीं आई है, और वो समझते थे कि क्या आपने ये जो शख्स को, जो बच्चे को मार दिया, किश्ती जिसके अंदर सफर कर रहे थे उसी के अंदर सुराख कर दिया, जिन लोगों ने जो है आपको मदद करने से और आपको खाना देने से इनकार कर दिया, उन्हीं के शहर में मेहनत मजदूरी करके एक जो है उनकी दीवार टूटी दीवार को खड़ा कर दिया। तो ये बड़े अजीब से वाकयात है, लेकिन दरअसल बताना ये मकसूद है कि देखिए ये एक जाहिर है, ये जाहिर नजर, इसके पीछे एक बातिन भी है, और अल्लाह ताला जो है वो उन हकायक से को जानता है, गैब के हकायक को, जिनसे वो जो दुनिया चला रहा है वो गायब के हकायक जो है मुख्तलिफ हैं, जिनका लोगों को जो इल्म नहीं होता, और हजरत मूसा अलैहिस्सलाम को भी इनका इल्म नहीं था, तो फिर उन पे जब जब वाजे किए गए देखें इसके पीछे गायब के वाकया तो और हैं, उनके अंदर खैर ही खैर है, और आप देखें कि बच्चे को मार देना भी जो है वो खैर था, और जो है किश्ती में सुराख कर देना भी खैर साबित हुआ, और दीवार का खड़ा कर देना भी जो है ऐसे खैर साबित हुआ। तो देखें कि बाजाहिर जो है हमें दुनिया में बात चीजें कुछ नजर आती हैं, लेकिन दरअसल उनके पीछे जो है बहुत कुछ और जो है वो चीज होती है, और वो चीजें जो है इंसान उनको जो है समझने से कादिर है। और फिर ये भी इसका एक सबक है, इन सब चीजों से मावरा, जाहिर से मावरा जो है इस कायनात को कोई हस्ती जो चला रही है, और जिनको वो चला रही है, जिन असूलों पे चला रही है, उनको समझना इंसान के बस में नहीं है। इस तरीके से हजरत सलाम को ये डिमॉन्स्ट्रेट करना भी था कि इन जाहिरी असबाब के पीछे एक और दुनिया भी है, और दूसरी वो गैब की दुनिया है, और गैब की दुनिया जो है वो गैब बिल बिल ईमान बिल गैब की दुनिया जो है वो, इसीलिए हमें ईमान बिल गैब के ऊपर बहुत ज्यादा जो है हुक्म भी दिए गए, उसका बहुत अजर भी है, और हकीकी अजर और हकीकी ईमान तो वही है जो गैब के ऊपर लाया जाए। तो इस तरीके से आप देखें तो जाहिर वर्सेस बातिन, या आप देखें कि जो जो मटीरियल मादियत वर्सेस ईमान अनसीन, तो ये पूरे तमाम के तमाम किस्सों के अंदर जो है इसका एक सबक मौजूद है। और जिसका जो आखिरी किस्सा है जुल्कर्नैन का किस्सा है, वो इंशाल्लाह कल उसमें बयान करेंगे, लेकिन इस दौरान जिमनी तौर पर दो जमींदारों का वाक्य भी वाक्य हुआ है, और फिर मालो दौलत की कमी बेशी उनमें से भी यही रिलेटेड है। बाजार तो लगता है कि मालो दौलत की कमी बेशी की एक आजमाइश है, लेकिन आप देखें तो वहां पे भी अल्लाह ताला ने एक शख्स है वो अपने माल और दौलत और अपने जो प्रोड्यूस, अपने खेत, अपने फल, सब कुछ समझता है उनको, और उन्हीं के ऊपर इतराता है, और उन्हीं के ऊपर जो है वो ईमान का, अपने रब का और रब से मुलाकात का, और जो है हिसाब किताब का वो जो इनकार, ये उनको भूले भुला बैठा है। और दूसरा शख्स कहता है कि भाई देखो ये चीजें तो आनी जानी है, ये तो अल्लाह ताला मेरे पास आज नहीं है, तुम्हारे पास अजब नहीं है, अल्लाह ताला मुझे भी और ज्यादा दे दे, लेकिन अपने उस पैदा करने वाले को मत भूलो जिसने ये सारी चीजें तुम्हें दी है, और वो उसका मजाक उड़ाता है, तो फिर वो उन चीजों के ऊपर से भी जो है वो चीज उसकी चली जाती है। तो ये भी बज़ाहिर की जो चीजें हैं, जो मादा है, जो नजर आने वाली है, वर्सेस ना नजर आने वाली है, ईमान बिल गैब अल्लाह ताला के ऊपर है, जजा व सजा है उसका मामला है, तो ये भी दरअसल ईमान और मादियत का जो है एक कश्मकश की एक जो है सूरत है, जो जो एक तमसील की सूरत के अंदर बताई गई है। तो इस तरीके से ये सूरत बहुत पावरफुल सूरत है इस हवाले से, और उसकी पहली इब्तदाई दस आयात और आखिरी दस आयात को जो है याद करने, उनको समझ के पढ़ने, उस पर अमल करने की जो है वो तरगीब भी है, इसकी हिदायत भी है। अल्लाह ताला हमें दज्जाल और तमाम दज्जाली फितनों से अल्लाह ताला उम्मत मुस्लिमों को महफूज फरमाए। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन, जज़ाकुमुल्लाह।